This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
श्रोता आज एक बजेको छ आइतबारको सदा चाहिँ हामी युवा संसार कार्यक्रम लिएर उपस्थित भएको छौँ हामी त छैन म आज इन्द्र अधिकारी म एक्लै उपस्थित भइसकेको छु तपाईँलाई अबको एक घन्टा मनोरञ्जन दिन अनि विविध जानकारी दिन सूचना सङ्गीतले पनि तपाईँलाई मनोरञ्जन गराउँछ भने युवा संसार गतिविधि युवा गतिविधि त सदा चाहिँ रहनेछन् आज हामी त्यसबाहेक आज अर्को साता भानु जयन्ती परेको छ भानु जयन्तीको विशेष अवसरमा हामीले मैले आज भानु सम्बन्धी केही रचनाहरू लिएर आउने प्रयास गरेको छु नेपाली साहित्य फाँटमा अग्रणी व्यक्तित्वको रूपमा हामीले मान्दै आएका भानुभक्तका केही कृतिहरूको बारेमा चर्चा गर्नेछु उहाँको जीवनको बारेमा चर्चा गर्नेछु केही कृतिहरू पढेर सुनाउनु छ दुई चार हरफ पनि तपाईँलाई त्यसपछि अर्को विषय रहनेछ हाम्रो आज म लाइभ सोको लागि ट्राई गर्दैछु यहाँबाट साथीहरू देवी र लोक स्पोर्टमा हुनुहुन्छ स्पोर्ट कहाँ हो भन्दाखेरि साउथ अस्ट्रेलियामा भइरहेको अस्ट्रेलिया व्यापी इन्टरेस्टेड सकर टुर्नामेन्ट बर्टन एडलेडमा भइरहेछ त्यहाँबाट म साथीहरूलाई लाइभ सोको लागि अनुरोध गर्दैछु उहाँहरू रेडी भएर बस्नुभएको छ केही समयपछि तपाईँलाई फुटबलको रोमाञ्चक त्यो दृश्यतर्फ पनि हामी आवाज मार्फत पुर्याउने प्रयास गर्नेछौँ हामी यो युवा संसार कार्यक्रम हरेक आइतबार दिउँसो एक बजेदेखि दुई बजे रेडियो एडलेड 101.5 मेगाहर्जमा बज्ने गर्दछ भने तपाईँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ हाम्रो युवासंसार.com पनि तपाईँले हामीलाई फुर्सदको बेला सुन्न सक्नुहुन्छ यदि तपाईँ हामीलाई अनुरोध गर्न केही गीतहरू अनुरोध गर्न चाहनुहुन्छ अथवा सुझाव सल्लाह केही दिन चाहनुहुन्छ भने हामीलाई तपाईँले इमेल गर्न सक्नुहुन्छ इमेल हाम्रो इमेल ठेगाना रहेको छ yuva.sansar@hotmail.com अनि हामीलाई फेसबुक मार्फतबाट मेसेज पनि पठाउन सक्नुहुनेछ हामी तपाईँको सुझाव सल्लाह र फेसबुक मार्फत आएका सुझावहरू इमेल अथवा डेडिकेसनहरू पनि बजाउन सक्नेछौँ सुझाव सल्लाह अनुसार हामी चल्नेछौँ मैले कार्यक्रमको सुरुमा यो दर्पण छाएको निकै मिठो लोक भाकाको गीत बजाएको थिएँ आज मैले म्युजिक मार्फतबाट बजाएँ त्यसले गर्दा कार्यक्रम सुरु भइसकेको छ। म फेरि फेरि भनिरहनु पर्दैन सायद, श्रोताहरूलाई फेरि स्वागत गर्छु कार्यक्रम युवा संसारमा। आजको यो सोको विषयमा मैले जानकारी दिएपछि सदा चाहिँ म अब अर्को फड्कोमा जाँदैछु, युवा गतिविधितर्फ। युवा गतिविधि पछि हामी लाइभ सोको लागि स्टुडियो जानेछौँ, फुटबल फेडरेसन एसएको बटन स्टुडियोमा। त्यो बाहेक त्यसपछि म भुटानको, हामीले गत केही महिनादेखि जानकारी दिइरहेको थियौँ तपाईँलाई भुटानको इलेक्सनको बारे, त्यो पनि तपाईँलाई म जानकारी दिनेछु। अब युवा गतिविधि, क्यानाडाको अन्टारियो राज्यमा बढ्दो युवा हिंसा रोक्न नयाँ रणनीति सार्वजनिक गरिएको छ। गत साल यहाँ भएको मास सुटिङको वार्षिकोत्सव अवसर पारेर यो रणनीति सार्वजनिक गरिएको हो। उक्त मास सुटिङमा 2 युवाले ज्यान गुमाएका थिए भने 23 घाइते भएका थिए। यो रणनीति स्ट्राटेजिक फ्रेमवर्क टु हेल्प अन्टारियस युथ सक्सिड नाम दिएको छ। रणनीति अनुसार युवाहरूका लागि शान्तिपूर्ण र सुरक्षित वातावरण बनाउने योजना छ अनि हिंसामा संलग्न युवाका लागि उचित वैकल्पिक उपायको खोजी गरिनेछ। जर्मनी र चाइनाका युवाले दुई देशबीचका युवाबीच बढी छलफल, अन्तक्रिया र भेटघाटका लागि वातावरण बनाइदिन आफ्ना सरकारसित अनुरोध गरेका छन्। भर्खरै जर्मनीको बर्लिनमा सकिएको जर्मन चाइनिज यङ लिडर्स कन्फरेन्समा ती देशका युवाले यस्तो माग गरेका हुन्। सो भेला सहरीकरणमा युवाको भूमिकाबारे छलफल गर्न बोलाइएको थियो। छोटा भेला र सम्मेलनले एक अर्कालाई बुझ्न गाह्रो हुने भन्दै सरकारलाई दीर्घकालीन योजनाहरू बनाउन अनुरोध गरिएको छ। अमेरिकी राज्य केन्टकीको लेक्जिङटन क्याथोलिक हाई स्कुलका सारा डुम र बाथ कन्ट्री हाई स्कुलका मर्सिडिज म्यानिस यस वर्षको युथ लिडर्स अफ द इयर घोषित भएका छन्। उनीहरूलाई 2013 युथ सल्युट प्रोग्राममा यो सम्मान दिएको हो। उनीहरूले अब सेन्ट लुइसको वासिङटन युनिभर्सिटीमा हुने नेसनल काउन्सिल अन युथ लिडरसिप कन्फरेन्समा केन्टकीको प्रतिनिधित्व गर्नेछन्। उनीहरूलाई नगद पुरस्कार दिएको छ भने अब सित्तैमा पढ्न पनि पाउनेछन्। सारा बेटा क्लब भर्सिटी डान्स टिम, प्रेसिडेन्सियल एडभाइजरी कमिटी, स्पेनिस नेसनल अनर सोसाइटी र 3M म्युजिक अनरी सोसाइटी जस्ता संस्थासँग आबद्ध छिन् भने मर्सिडिज एडप्ट ग्रान्ड प्यारेन्ट कार्यक्रमका सुरुवातकर्ता हुन्। उनी बेटा क्लब, फ्यामिली करियर एन्ड कम्युनिटी लिडर्स अफ अमेरिका, फ्युचर एडुकेटर्स अफ अमेरिका र ग्रिन क्लबका सदस्य हुन्। अमेरिकी फिल्मकर्मी रोटिमी रेनवाटरले संयुक्त राज्य अमेरिकामा बस्ने वा घरबार विहीन बालबालिका र युवाहरूलाई समेटेर नयाँ फिल्म तयार पारेका छन्। सुगर नामको यो फिल्म चाँडै रिलिज हुने खबर छ। सुगरले कता कता निर्देशकको आफ्नै कथा बोकेको छ। नेभीको जागिर सकेर हजुरआमाको सेवा गर्न पुगेका उनी केही समयपछि घरबार विहीन बनेका थिए। कथाले 20 दुई घरबारविहीन युवाको कथालाई निकै मिठो गरी पस्किएको छ। फिल्मको पहिलो सो सरकारी केन्द्र क्यापिटोलमा हुने बताइएको छ। युरोपमा बढ्दो युवा बेरोजगारीको सामना गर्न त्यहाँका नेताहरूले 6 अर्ब युरोको रोजगार कोष बनाउने घोषणा गरेका छन्। तर यसलाई युरोपियन सदस्यका प्रमुखले समुद्रमा हालिएको थोपा जस्तै भनेका छन्। हाल युरोपमा 56 लाख भन्दा बढी युवा बेरोजगार छन्। यसै साथ ब्रसेल्समा भएको 2 यु समिटमा नेताहरूले सो कोषको घोषणा गरेका हुन्। यु कोष अन्तर्गत नेताहरूले 16-25 युवाका लागि काम वा तालिम ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन्। कतिपयले यति नै रकम हरेक वर्ष खर्च गरे मात्र युवा बेरोजगारी समस्या समाधानमा केही सहयोग पुग्ने बताएका छन्। श्रोताहरू, आजको लागि युवा गतिविधि यति नै। अर्को साता युवा संसारमा तपाईँले अरू धेरै युवा गतिविधिहरू सुन्न सक्नुहुनेछ। हामी विश्वभर छरिएर रहेका युवाहरूका विषयवस्तुमा केन्द्रित रहेर युवा गतिविधि, युवा समाचारहरू भेला गर्ने प्रयास गर्दैछौँ। अब म अर्को गीत तपाईँहरूलाई यहाँ सुनाउँदैछु। यसपछि यो गीतपछि हामी लाइभ सोको लागि स्टुडियो एफएफएसएको स्टुडियो बटनतिर जानेछौँ।
तिमी नै मेरो साँझ बिहानी तिमी नै मेरो आधा कहानी तिमी नै मेरो साँझ बिहानी तिमी नै मेरो आधा कहानी
श्रोताहरू, यो निकै मिठो नयाँ तरिकाले बनाएको निकै मिठो गीत तपाईँलाई मैले सुनाएँ। अब यसपछि मैले अघि सुरुमा भने जस्तै म हाम्रो सहकर्मी मित्र देवी पोखरेल अहिले लाइभ बोटन स्टुडियोमा रेडियो प्रोग्राम चलाउनलाई उहाँबाट देवी पोखरेल अब यो स्टुडियो म त्यतातिर दिँदैछु।
धन्यवाद इन्द्र, म देवी पोखरेल तपाईँलाई आज बटनको स्टुडियोबाट स्वागत गर्न चाहन्छु श्रोताहरू। कारण के हो भने श्रोताहरू, यहाँ अन्तर्राज्य भुटानीहरूका बिच अन्तर्राज्य फुटबल टुर्नामेन्टहरू भइरहेको छ। केही दिनदेखि तपाईँलाई थाहा पाइराख्नु पर्छ श्रोताहरू, म त्यसैको तपाईँहरूलाई अलिकति थोरै यहाँबाट अपडेट दिन गइरहेको छु। अहिले भन्ने खासै कुनै गेम भइरहेको छैन श्रोताहरू, अहिले खासै भन्ने हो भने अलबरी सिडनी र एडलेडका बहिनीहरू बिच खेल हुन गइरहेछ, जो चाहिँ एक्जिबिसन म्याच हो, जो एउटा मनोरञ्जनका लागि खेलाउन लागि म्याच मात्र हो श्रोताहरू। अब हामी एडलेड सिडनी र मेलबर्न अलबरीका बहिनीहरू बिच एउटा दुईटा टिम बनाइएको छ र बहिनीहरू गेम हुनेछ र त्यो गेम हारजितमा हारजित भन्दा पनि एउटा सबैलाई दर्शकहरूलाई मनोरञ्जन दिन आउनका लागि गेम खेलाइने भनेर यहाँ आयोजकबाट हामीले थाहा पाइसकेका छौँ। त्यसपछि एक्जिबिसन म्याच पछि हामीले यहाँबाट फाइनल खेल आज एडलेड युनाइटेड सरी एडलेड ड्रागन्स रेड र लन्चेस्टनका खेलाडीहरूबीच फाइनल खेल भुटनिज अस्ट्रेलियन इन्टरस्टेट सरी नेसनल टक्कर टुर्नामेन्ट हुन गइरहेको त्यसको फाइनल खेल यहाँबाट हामी यहाँबाट हुनेछ र त्यसका विभिन्न अपडेट्सहरू त्यसका विभिन्न खेलका झलकहरू हामी रेडियो मार्फत तपाईँलाई सुनाउनेछौँ। इन्द्र
ठिकै देवी, धेरै धेरै धन्यवाद श्रोताहरूलाई लाइभ स्टुडियोबाट जानकारी के अरे स्टेडियमबाट जानकारी दिएकोमा। श्रोताहरू हामी केही समयपछि लाइभ फेरि गर्नेछौँ कार्य फुटबल सुरु हुने बेलामा हामी पछिल्लो ताजा अवस्थाको लागि हामी लाइभ गर्ने प्रयास गर्नेछौँ। अहिलेलाई म गीत बजाउँदैछु सम्झनामा समसाझैमा काक कराइरह्यो नेपथ्य एल्बमको यो भेडाको हुन जस्तो।
समसाझैमा काक कराइरह्यो साझैमा काग करै रह्यो मुर्छना मरेको गीत सुन्दा सुन्दै म थाकी सके साझैमा काग करै रह्यो छाया हिमालमा परे जस्तो छ दुनैको रगतमा त रुल्पाको घरमा समयको कुरो छाया हिमालमा परे जस्तो छ दुनैको रगतमा त समसाझैमा काग करै रह्यो का खेल हरू मई माथी छरे जस्तो छ के भयो जगत मालो बेला को फगत मा नियति का खेल हरू मई माथी छरे जस्तो छ के भयो जगत मालो बेला को फगत मा कग कर रही समझमा कग कर रही
नेपथ्यको यो भेडाको उन जस्तो एल्बमबाट समसाझैमा काका कराइरह्यो निकै मिठो चर्चित गीत तपाईँलाई सुनाएँ श्रोताहरू मैले. अब हामीले केही महिना अघिदेखि तपाईँलाई भुटानको यो पछिल्लो चरणको ताजा इलेक्सनको अपडेट जानकारी दिने प्रयास गर्दै थियौँ. गत हप्ता त्यो केही गडबड भएर हामीले प्रसारण गर्न सकेनौँ. यो साता म फेरि इलेक्सनको अपडेटहरू तपाईँलाई जानकारी दिँदैछु. अर्को साता हामी रेडियो स्टुडियोमा आइपुग्दाखेरि भुटानमा इलेक्सन भयो अरे, नयाँ संसद गठन भइसकेको हुनेछ. हामी नयाँ संसदमा को को सदस्यहरू कुन 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 पार्टीबाट निर्वाचित भए र ती व्यक्तिहरू कोन त्यो जानकारी छोटकरीमा जानकारी दिने प्रयास गर्नेछौँ. आज चाहिँ हामी भुटानमा भइरहेको अहिलेको इलेक्सनको ताजा समाचार के छ र उम्मेदवारहरू दुवै पार्टीको उम्मेदवारहरू को कोन रहल उम्मेदवारहरूलाई हामीले केही हप्तादेखि उम्मेदवारको नाम दिने गरेका थियौँ ती न छुटेका उम्मेदवारहरूको सबैको नाम दिने म प्रयास गर्दैछु. यहाँनिर पिपल्स डेमोक्रेटिक पार्टी र ड्रुकफुन्सम चोकपा जुन दुई पार्टी हुन् अहिले इलेक्सनमा लड्दै गरेका उनीहरूबीच एकअर्कामा आरोप प्रत्यारोप चलेको समाचार आयो पनि ताजा आइरहेछ. पिडिपी अथवा पिपल्स डेमोक्रेटिक पार्टीले कतिसम्म भनेको छ भने डिपिटीले उसका आफ्ना डिपिटी पार्टीले चाहिँ आफ्नो चुनावी प्रचार अभियानमा आफ्ना प्रोग्राम्सहरूको बारेमा भन्दा पनि पिडिपीको चाहिँ प्रोग्राम्सको बारेमा बढी आलोचना गरेको र उसलाई नङ्ग्याउन खोजेको भन्ने आरोप लगाएर कोर्टमा मुद्दा हाल्ने धम्की समेत दिएको थियो. तर त्यसपछि इलेक्सन कमिसनलाई पनि जानकारी दिएको थियो र इलेक्सन कमिसनबाट केही नआए हामी कोर्टसम्म जाने भन्ने एउटा प्रेस वक्तव्य निकालेपछि डिपिटीका नेताहरू काउन्टर एलिगेसन अथवा भनौँ न आरोप प्रत्यारोपमा अलिकति कम खरो भएको देखिन्छ. बढी आरोप प्रत्यारोप बढ्न थालेपछि चाहिँ इलेक्सन कमिसन अफ भुटानले चाहिँ पार्टीहरूलाई धैर्य धारण गर्न र त्यस्ता गतिविधि रोक्न अथवा कम गर्न विशेष अनुरोध गरेको थियो. इलेक्सन कमिसन अफ भुटानले अर्को पनि अनुरोध के गरेको थियो भने पार्टीबीच चुनावी प्रचार अभियानका लागि बेला फिल्डमा मात्रै होइन यो ब्लगहरू मार्फत सोसियल नेटवर्क मार्फत बढी नराम्रो शब्दहरू बोलिदिने त्यसपछि एकअर्कालाई गाली गलोच हेलाउँछ गर्ने विषयवस्तु छापिएको होइन अनलाइनमा आएको त्यो पनि रोक्न अनुरोध गरेको थियो. अब अर्को इन्डियाले भर्खरै भारत भर्खरै चाहिँ भुटानलाई दिइरहेको केरोसिन र ग्यासमा दिएको सब्सिडी चाहिँ बन्द गरेको छ, हटाएको छ, र यसले चाहिँ भुटानको अहिलेको चुनावमा निकै ठुलो तहल्का मच्चाएको छ। भारतले किन यसो गरेको, चुनावको अगाडि किन यसो गरेको भन्ने कुरो आकलन गर्न सकिएको छैन। कुनै सूचना पूर्व सूचना बिनै हठातमा भारतले भुटानलाई दिँदै गरेको केरोसिन र ग्यासमा दिँदै गरेको सब्सिडी हटाएपछि डिपिटीका लिडर्सहरू चाहिँ थिम्पूमा भेला भए र यसले के गर्न सक्छौँ हामी यस विषयमा चासो राख्ने अथवा भारतसँग गफ गर्ने अर्थात् के गर्ने हाम्रो उपाय के हुनसक्छ भन्ने विषयमा छलफल गर्न थिम्पूमा भेला भएको थिए भने तर खासै उहाँले केही गर्न सक्नु भएन। टाइम्स अफ इन्डिया पत्रिकाले जनाएअनुसार चाहिँ जिङवे थिनले प्रधानमन्त्री हुँदाखेरि भुटानले चाइनाप्रति नरम भावना ल्याएको र चाइनासित कूटनीतिक सम्बन्ध स्थापन गर्ने प्रयास स्वरूप जिङवे थिनले र भुटान त्यति तत्कालीन चाइनिज प्रधानमन्त्रीबीच भेटघाट भएको विषयलाई भेटघाट भएको विषयले भारत रुष्ट भएको र यसकै प्रतिक्रिया स्वरूप भारतले अहिले यस्तो सब्सिडी हटाएको भन्ने समाचार छापेको छ टाइम्स अफ इन्डियाले। कति सत्य हो त्यो भन्न सकिँदैन। हुन त केरोसिन र ग्यासमा दिँदै आएको सब्सिडी भारतमा पनि अब कर्मचारीले पाउने छैनन्। ठुला ओहदामा बस्ने कर्मचारी, त्यसपछि सांसदहरू, त्यहाँदेखि नेताहरू कसैले पनि पाउने छैन, मन्त्रीहरूले पनि पाउने छैन। भारतमा पनि यो सब्सिडी हटाइएको छ। अब भुटानको अर्को चुनावी समाचारको विषयमा कुरा गर्दा डिपिटी र पिडिपी दुईटै पार्टीले आफ्नो भावी आर्थिक योजनाहरू सार्वजनिक गरेका छन्। के गर्ने आफू सरकारमा आयो भन्ने विषयमा गएको प्राइमेरीमा भन्दा यसपालि पोस्टल मार्फतबाट भोट दिनेको संख्या बढी हुने सम्भावना देखिएको छ। 50,000 बढीले मतदान आफ्नो पोस्टल भोट मार्फत गर्ने सम्भावना देखिएको छ। दक्षिणतिरको भ्रमणको बेला दुवै पार्टीले निकै धेरै बाचा बन्धनहरू गरेका छन् दक्षिणका भुटानीहरूको लागि। गेलेफुको खोलापारी अथवा दानाबारी, जसलाई चाहिँ अहिले छुजागाङ भन्ने गरिन्छ, दानाबारीमा पिडिपीले चाहिँ डुङखाक त्यहाँ स्थापना गर्ने भन्ने आफ्नो आफ्नो धारणा सार्वजनिक गरेको छ। दानाबारीमा डुङखाक सार्ने, गेलेफुमा थियो, गेलेफुबाट डुङखाक दानाबारीमा सारियो भने त्यहाँका मानिसहरूले चाहिँ होइन बर्खाको बेला कुनै पनि सरकारी कामकाजको लागि खोला तर वारी आउनु पर्दैन भन्ने छ। तर त्यसको अर्को अल्टरनेटिभको रूपमा डिपिटीले चाहिँ माओ खोला माथि पुल थाप्ने भन्ने ल्याएको छ। यो चाहिँ अघिल्लो चुनावमा पनि डिपिटीले गरेको प्रतिबद्धता हो, तर अघिल्लो चुनावमा भएको प्रतिबद्धता लागू भएको छैन। त्यसपछि दक्षिणमा अरू विषयमा छलफल भनेको सेन्सस र सिटिजनसिप इस्युको विषयमा निकै ठुलो छलफल भएको छ। खास गरी सिटिजनसिप र सिटिजनसिप इस्यु चाहिँ राजाको निगाह अन्तर्गत मात्रै चल्ने, राजाले मात्रै नागरिकता दिन सक्ने प्रावधानका कारण पनि पार्टीहरूले दक्षिणमा आएर जतिसुकै सिटिजनसिप बाँड्ने अथवा सिटिजनसिपको बाट आएको समस्याहरू समाधान गर्ने भन्ने प्रतिबद्धता जनाए पनि त्यो हुन सक्ने अवस्था देखिँदैन। अब म तपाईँलाई छोटकरीमा जानकारी दिँदैछु भुटानका केही जिल्लामा, रौल जिल्लाका उम्मेद्वारको बारेमा। थिम्पूमा, थिम्पूको नर्थ थिम्पूको डिपिटीको प्रेसिडेन्ट क्यान्डिडेट किङ्गा छिरिङ भने पिडिपीको क्यान्डिडेट साङ्गे छोकी, यहाँको टोटल भोटर्सको सङ्ख्या रहेको छ 12,628। साउथ थिम्पूको डिपिटी क्यान्डिडेट यसे जिम्बा भने पिडिपीको क्यान्डिडेट टानवाङमो। ट्रासिकाङको जुन ट्रासिकाङ सबैभन्दा धेरै मतदाता भएको, धेरै मतदाता भएको त होइन तर धेरै चुनाव क्षेत्र भएको जिल्ला, टोटल भोटर्स 44,167। पहिलो चुनाव क्षेत्र आदि साक्तेङको डिपिटी क्यान्डिडेट जिङमे वाङचुक भने पिडिपी क्यान्डिडेट किन्ले दोर्जी। थ्रिमसाङ चुनाव क्षेत्रको डिपिटी क्यान्डिडेट रहनुभएको छ छोकी वाङमो भने पिडिपीको क्यान्डिडेट रहनुभएको छ दोर्जी पाल्डिन। दोर्जी पाल्डिन चाहिँ उहाँ डिएनटीको प्रेसिडेन्ट हुनुहुन्थ्यो केही समय अगाडिसम्म, प्राइमेरीसम्म, र उहाँले डिएनटी छोडेर पिडिपीमा बस्नु भएको। त्यसै काङलोङ चुनाव क्षेत्रको डिपिटीको क्यान्डिडेट थिन्ले पाल्डिन दोर्जी रहनु भएको छ भने पिडिपीको क्यान्डिडेट नोर्बु वाङसुक। वामरोङ चुनाव क्षेत्रको डिपिटी क्यान्डिडेट रहनु भएको छ लाठु। र पिडिपीको ग्यान लेटर आउनुभएको छ कारमा तेन्जुन. त्यसपछि बादसाम चुनाव क्षेत्रको डिपिटीको क्यान्डिडेट रहनुभएको छ वाङदी नर्बु भने पिडिपीको क्यान्डिडेट रहनुभएको छ थिन्ले नर्बु. अब ट्रासी याङ्सेमा जाउँ. ट्रासी याङ्सेमा जम्मा मतदाता रहनुभएको छ 17,493. पहिलो चुनाव क्षेत्र बुमदेलिङको डिपिटीको क्यान्डिडेट अथवा उम्मेदवार रहनुभएको छ दुर्थोप भने पिडिपीको उम्मेदवार रहनुभएको छ थुक्तेन छिरिङ. त्यसपछि अर्को चुनाव क्षेत्र खामदाङ रामजार चुनाव क्षेत्रको डिपिडीको क्यान्डिडेट रहनुभएको छ केजाङ वाङदी भने पिडिपीको क्यान्डिडेट रहनुभएको छ सोनाम ढेन्डुप दोर्जी. त्यसपछि ट्रोङसा जिल्लामा जम्मा भोटर रहनुभएको छ 9,373 अथवा 9,373. पहिलो चुनावी क्षेत्र नोबी छाङसिजीको डिपिटीको क्यान्डिडेट हुनुहुन्छ निरूप जाङपो भने पिडिपीको क्यान्डिडेट हुनुहुन्छ खेन्सो सम्पाई डेन्डो. त्यसपछि ड्राक्तेङ चुनाव क्षेत्रको डिपिडीको क्यान्डिडेट रिन्जेन दोर्जी भने पिडिपीको क्यान्डिडेट नामगे दोर्जी. त्यसपछि चिराङ जिल्ला साउदर्न जिल्लाको टोटल भोटर सङ्ख्या रहेको छ 20,979 अथवा 20,979. पताले चिराङतो चुनाव क्षेत्रको डिपिडीको क्यान्डिडेट हुनुहुन्छ उदय चन्द्र भण्डारी भने पिडिपीको क्यान्डिडेट हुनुहुन्छ नवीन दरलामी. किकोरथाङ चुनाव क्षेत्रमा डिपिडीको क्यान्डिडेट हुनुहुन्छ याङ्कु छिरिङ शेर्पा जो चाहिँ अघिल्लो संसदमा उपसभामुख हुनुहुन्थ्यो. त्यसपछि पिपल्स डेमोक्रेटिक पिडिपीको क्यान्डिडेट हुनुहुन्छ योगेश तामाङ जो चाहिँ पिडिपीको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ. त्यसपछि वाङदु फोटुराङमा जाउँ. वाङदु फोटुराङको टोटल भोटर सङ्ख्या रहेको छ 19,431 अथवा 19,431. यसको आथाङ चुनाव क्षेत्रको डिपिडी क्यान्डिडेट हुनुहुन्छ पासाङ थ्रेनले भने पिडिपी क्यान्डिडेट हुनुहुन्छ थानलिन वाङचुक. त्यसपछि निसो सेफु चुनाव क्षेत्रको डिपिडी क्यान्डिडेट हुनुहुन्छ गेमदोजी भने पिडिपी क्यान्डिडेट हुनुहुन्छ किङ्गा. अब अन्तिम जिल्ला अथवा जेमगाङ 16,735 मतदाता रहेको जेमगाङ जिल्लाको बारदोत्रोङ चुनाव क्षेत्रको डिपिडी क्यान्डिडेट हुनुहुन्छ गेम्बो छिरिङ भने पिडिपी क्यान्डिडेट हुनुहुन्छ सरबोङचुक. त्यसपछि अर्को चुनाव क्षेत्र पानबाङ चुनाव क्षेत्रको डिपिडी क्यान्डिडेट हुनुहुन्छ दोर्जी वाङदी भने पिडिपी क्यान्डिडेट हुनुहुन्छ साङ्गे दोर्जी. श्रोताहरू तपाईँलाई हामीले गएको केही महिनादेखि चुनाव क्षेत्रको बारे भुटानको इलेक्सनको बारे जानकारी दिने थियो. अब चुनाव को यो कुराहरूलाई यतिमै सीमित राखेर अब म अर्को गीततर्फ जाँदैछु. अर्को गीत रहेको छ फुलको आँखामा भन्ने यो निकै मिठो आनुचुङ डोल्माको गीत तपाईँहरूको लागि.
शुद्ध हो बोली बुद्ध हो मेरो पैतालाले हिरै नमरोस् राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार कालो रातैमा जीवन संगीत सुनुमा सुख पातैमा ताहा ताहा जुन देखो कालो रातैमा जीवन संगीत सुनुमा सुख पातैमा संलो मनमा खुल्छ है संलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है
छाया निकै मिठो रोम यो भावनात्मक गीत तपाईँलाई सुनाएँ मैले श्रोताहरू मैले भानुभक्तको बारेमा केही बोल्छु केही हरफहरू पढ्छु भनेर सुना भनेको थिएँ सुरुमा समयले निकै नेटो काटिसकेको छ आज हामी विशेष गरी युवाको भेटघाट युवाको यो भेला जस्तो रहने अथवा युवाहरूको सहभागितामा भइरहेको यो विशेष इन्ट्रेस्ट स्टेट सकर टुर्नामेन्टको बारेमा जानकारी दिने प्रयास हामी गर्दैछौँ म गर्दैछु यहाँबाट र अहिलेलाई म केही छन्दहरू भानुभक्तको कविताहरू छन्द कविताहरू म पढ्दैछु भक्तमाला किताबबाट एक दुईवटा हर म पढ्दैछु प्रतिज्ञा मैले यो यस यमसित गरे जन्मी अवता सीताराम भन्या भज्ञा छु विषयहरूमा छाडी ममता प्रतिज्ञा छु बिर्सिकन जनधनै खोज डुलियो सीताराम भज्ञा हो शिव शिव उसै आज बोलियो सीताराम भज्ञा छु भनिकन प्रतिज्ञा अघिसरी गयाको होस् आइस कति दिन भजिस भन् अघिसरी यसो भन्नन् ख्वामित मकन यमराज त्यस बखतमा कसो भन्नु मैले भोलिकन र यहाँ यस बखतमा गयो बालक कलको कलको भए पनि उसै बाल रसले यसै रितले यौवन पनि बिति गयो मोह वशले भयो वृद्धावस्था अझ पनि भजिँदैन मनले कसो गर्नन् ख्वामित मकन यमका दूतहरूले यो भक्तमालाको दुई चार हरफ तपाईँलाई मैले सुनाएँ सबै त म सुनाएर सक्दिनँ होला सायद त्यही भएर म दुई चार हरफ भन्ने प्रयास गर्दैछु भानुभक्तले आफ्नै बारेमा लेखेको एउटा सानो टुक्रा पनि तपाईँलाई म सुनाइहाल्छु पद्य कविता हो यो पहाडको अतिवेश देश तनहुमा श्रीकृष्ण ब्राह्मण तिया खुब उच्च कुल आर्य वंश हुन गई सत्कर्ममा मन दिया विद्यामा पनि जो धुरन्धर भए शिक्षा मलाई दिया तिनको नातिमा भानुभक्त भनी हुँ यो जान चिनी लिया सायद भानुभक्तलाई मोतीराम भट्टले यसरी धेरै नचिनाएको भए भानुभक्त आज चिनिनु थिएनन् होला भानुभक्तले यति हर लेखेका पनि कतै गुमनाम हर पनि थिएनन् त्यही भएर मोतीराम भट्टले भन्ने गरेका छन् भानुभक्त नभएको भए सायद नेपाली साहित्य अधुरो रहने थियो अनि मोतीराम भट्ट नभएको भए पनि भानुभक्त हराउने थिए साहित्य नेपाली साहित्यमा आदिकवि भनेर अरू कसैलाई चिनिन्थ्यो कि बा है। अब प्रश्नोत्तरी पद्य कविताबाट एक दुईवटा हरफ म तपाईँलाई फेरि डुबाउँदै सुनाउँदैछु। अपार संसार समुद्रमा डुब्या शरण कुन छ मलाई यहाँ, चाँडो कृपाले अतिले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाउँ। कुन हो सदा बन्धनमा पर्याको जसले छ यो मन सुखमा धर्याको, मुक्ति बन्याको त पदार्थ कुन हो वैराग्य भन्नु चिज जान्नु जुन हो। ठुलो नरक कुन छ भनेर जान्नु यही शरीरै छ भनेर मान्नु, कस्तो ख्वामित स्वभाव स्वर्ग भनेर जान्नु तृष्णा छुट्या स्वर्ग भनेर मान्नु। कुन ज्ञान छ ठुलो भने लिनु पर्ने वेदान्तको ज्ञान छ दुःख हर्ने, कुन हो झज मोक्ष गराइदिने ज्ञान हो अरूको किन नाम लिने। कुन मूल ढोका छ नरक कि नारी लान्छे नरक मोह ठुलो फिजारी, कुन धर्म हो स्वर्ग पुर्याइदिने त्यस्तो अहिंसा छ बुझेर लिने। सुत्ने सुखै पूर्वक आदमी कुन हो समाधि लाई रहने छ जुन हो, जागा कौन हो कसरी उजान्या जो सत असतको छ विवेक गरन्य। यो प्रश्नोत्तरीबाट एक दुईवटा हरफ मैले सुने, निकै पुरानो नेपाली शैली अप्ठ्यारो लाग्छ सुन्दाखेरि, होइन कता कता हामीले नबोल्ने खालको हामीले हरबखत प्रयोग नगर्ने यो शब्दहरू यो बनावटी ले गर्दाखेरि हामीलाई कता कता अप्ठ्यारो पनि लाग्छ सुन्नलाई, होइन यो नेपाली भाषा होइन कि जस्तो लाग्छ, तर पुरानो खस भाषा अथवा भनौँ न त्यतिखेरको भाषा नेपाली भाषा यही नै रह्यो। भानुभक्त गोपालमा तपाईँले रामायण पढ्नुभयो पनि भानुभक्त गोपालमा लेखेको भानुभक्तले लेखेको रामायण करिब करिब यस्तै शैलीमा लेखिएको छ। प्रश्नोत्तरी निकै लामो कविता हो, त्यो सबै म भनेर सक्दिनँ प्रश्नोत्तरीको बारेमा, किनभने यति धेरै लामो कविता छ, म समयले भ्याउँदैन होला। मोतीराम भट्टले 1948 सालमा भानुभक्त आदिकविलाई लेखे, तर उनले लेखेको त्यो आदिकवि चलेन अरे है। त्यसपछि 1957 सालमा युद्ध शमशेर राणाले भानुभक्तलाई आदिकवि भने पनि हुन्छ भन्ने हुकुम दिएपछि मात्र तमा माझीब्रोको भानुभक्त आदिकवि भानुभक्त हुन् भनेर लेखेको पाइन्छ। मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म 1869 साल लेखे, अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमाया देवीले 1871 साल असार 29 गते भनेर भानुभक्तको प्रमाण लेखेपछि मात्रै हामीले असार 29 गते भानुभक्तको जन्म जयन्ती मनाउने गर्छौँ। यहाँ अर्को साता भानु जयन्ती मनाइँदैछ एडलेडमा पनि, भानु जयन्तीमा तपाईँलाई स्वागत गर्नलाई तयार छन् सबै साथीहरू। कृपया भुटनिज एथनिक स्कुलले आयोजना गर्ने भानुभक्त कार्यक्रममा आयोजन होला शनिबार, यहाँलाई निमन्त्रणा छ। अब म तपाईँलाई एउटा निकै मिठो गीत सुनाउँदैछु अन्जु पन्तको स्वरमा, त्यसपछि हामी लाइभ जानेछौँ फेरि स्टुडियोतर्फ। अन्जु पन्तको यो निकै मिठो गीत तपाईँलाई म सुनाउँदै थिएँ। अब फेरि यति बेला फुटबल फेडरेसन एसएको बटन स्टुडियोमा हाम्रो सहकर्मी लोक र देवी लाइभ प्रसारणको लागि तयार भएर बस्नु भएको छ। म लोक र देवीलाई एफएफएस स्टुडियोतर्फ यो माइक्रोफोन सुम्पिँदैछु। देव र लोके लोक,
धेरै धन्यवाद इन्द्रजी। आदरणीय श्रोता साथी, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो एडलेनमा कार्यक्रम युवा संसार। र हामी भर्खरै पनि इन्द्रले जानकारी दिए अनुसार चाहिँ आज 9 जुलाई यानि कि 7 जुलाई यो फाइनल खेल भइरहेको छ इन्टर स्टेट फुटबल कम्पिटिसनमा। अहिले हामी 400 वाटरलु कर्नर रोडमा चाहिँ को छेउमा चाहिँ ग्राउन्ड जुन चाहिँ पिच 1 पिच 2 भनेर चाहिँ खेलाइराखिएको छ, त्यो ग्राउन्डमा को चाहिँ बिल्डिङ फुटबल फेडरेसनको हलमा छौँ र त्यहाँबाट हामी सोझै प्रसारण गरिरहेका छौँ। र हामी केही व्यक्तित्वहरूलाई पनि यहाँ निम्त्याएका छौँ र उहाँहरूसँग कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। र यो चाहिँ विशेष गरेर कुरा गर्नुपर्दाखेरि आज हामी विशेष रूपमा चाहिँ आज फाइनल खेल हेर्न चाहिँ यहाँ बसिरहेको हामी दर्शकहरू देखिरहेको छौँ। करिब करिब 200-150 दर्शकको चाहिँ यहाँनिर हामीले उपस्थिति देखिरहेको छौँ भने मौसमको बारेमा कुरा गर्नुपर्दाखेरि अहिले 13 डिग्री रहेको छ यहाँनिरको लोकल मौसमको कुरा गर्दाखेरि। र यसै सिलसिलामा हामी कुरा गर्ने क्रममा चाहिँ हामी पहिले हामी स्पोन्सरको बारेमा कुरा गर्छौँ र अर्गनाइजर भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया भाषाले चाहिँ अर्गनाइज गरेको यो फाइनल खेल फुटबल खेलमा चाहिँ फुटबल टुर्नामेन्ट 2013 यसमा चाहिँ स्पोन्सर गरेको छ सिटी अफ साउथगढीले, जुन चाहिँ खेल साउथगढीमै भइरहेको छ। डिपार्टमेन्ट अफ एजुकेसन एन्ड चाइल्डहुड डेभलपमेन्ट, होम स्टार फाइनेन्स, एडिलेड एयरपोर्ट, मल्टिकल्चरल एसए र त्यसमा सपोर्टिङ पार्टनर्सहरू रहेका छन् आर अस्ट्रेलियन रिफ्युजी एसोसिएसन, फुटबल फेडरेसन एसए, जसमा अघि पनि हामीले कुरा गऱ्यौँ यही हलमा हामी रहेका छौँ र अहिले प्रत्यक्ष कुराकानी गरिरहेका छौँ। तपाईँ रेडियो ट्युन गरिराख्नु भएको होला, तपाईँ रेडियो सुन्दै गर्नुहोस्। हामी यसरी नै प्रत्यक्ष दिइरहनेछौँ, निरन्तर रूपमा 15 मिनट दिनेछौँ। त्यसै गरेर सपोर्टिङ पार्टनर्सको रूपमा सेन्ट जोन र जो ब्रिटिसन एमपी रहेको छन् भनेदेखि पाराफिल गार्डन्स सकर क्लब, थिमार्ट ब्याजरेस, भुटनिस सिनियर्सले ज्यादै हामीलाई सपोर्ट गर्दै आउनु भएको छ गत साल पनि र त्यसै गरेर अहिले पनि गरिरहनु भएको छ। सहकर्मी साथी देवी हुनुहुन्छ र म लोक सफल, हामी दुईजना यहाँ छौँ र म देवीलाई यो माइक्रोफोन म हस्तान्तरण गर्दैछु।
त्यसै गरेर मिडिया पार्टनरको रूपमा हामी युवा संसार कार्यरत छौँ र हामीले भनिहाल्यौँ श्रोताहरू, हामीसँग आजको यस फाइनल म्याचमा एडलेड युनाइटेड फुटबल क्लबका अध्यक्ष त नभन्नु श्रोताहरू, उहाँहरू खेलाडीहरू आज उपस्थित हुनुभएको छ, फाबियो फेरारा र एन्थोनी गोलेक भन्नेको उपस्थित भएको हामीलाई आयोजक समितिबाट जानकारी भएको छ। यो निकै गौरवान्वित कुरा रहेको छ। यस्तै लोकसभाले विभिन्न जानकारी अहिले गराइहाले, अहिले हामीसँग हुने क्रममा थियो तर खासै अहिले सुरु भएको छैन श्रोताहरू। एक्जिबिसन म्याच अलबरी सिडनी र एडलेडका बहिनीहरूको बिच हुने एक्जिबिसन म्याच भइरहेको छैन, अब हुने बेला भयो होला श्रोताहरू। तर त्योभन्दा अगाडि हामी तपाईँहरूलाई फाइनल खेल कुन कुन बारे हुन्छ, एडलेड ड्रागन्स रेड लन्सेसन पाँच महिने बिच चाहिँ फाइनल खेल हुनेछ र यसै सिलसिलामा हामीसँग हुनुहुन्छ गत वर्ष यस्तै फुटबल आयोजना यस्तै टुर्नामेन्ट आयोजना गरेर सफलता रूपमा आयोजना गरेर यसपालि यहाँ सहभागी हुनुभएको पुष्कर पौडेल, उहाँलाई स्वागत गर्न चाहन्छु। पुष्करजी स्वागत छ।
धन्यवाद देवीजी।
तपाईँलाई कस्तो लाग्यो गत वर्ष आयोजना गर्नुभयो यहाँ यसपालि एडलेडका साथीहरूले अर्गनाइज गर्नुभएको छ, तपाईँले अर्गनाइज गर्नुभएको र यहाँ अर्गनाइज गर्नुभएकोमा फरक के पाउनुभयो?
अर्गनाइजेसन टुर्नामेन्टको अर्गनाइजेसन निकै नै राम्रो छ, अलिअलि सानोतिनो हिकअपहरू हुनु भनेको जुनै पनि कुरा गर्दाखेरि भइहाल्छ। टुर्नामेन्टकै बारेमा भन्नुपर्दा हामी ज्यादा नै खुसी छौँ र अलिकति यहाँ एकोमोडेसन र फुडिङको बारेमा चाहिँ अर्गनाइजिङ कमिटीले धेर ध्यान दिएर अब हुने काममा पनि त्यस्तै एकोमोडेसन र फुडिङ चाहिँ अलिकति मिलाइदियो भने चाहिँ खेल्ने साथीहरूलाई अलिक सजिलो हुन्थ्यो भन्ने मात्रै छ हाम्रो।
त्यस्तै मसँग अब हामीले सुने अनुसार नेक्स्ट इयर 2014 सिडनीमा हुने यस्तै खालको गेम सिडनीमा हुने हामीले जानकारी पाएको छौँ र त्यसका मुख्य आयोजक तर्फबाट मसँग हुनुहुन्छ डम्बर ढुङ्गेल, उहाँलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु।
नमस्ते देवीजी, म डमर कुमार ढुङ्गेल, एसोसिएसन अफ भुटनिस इन अस्ट्रेलिया सिडनीबाट, म एबिए सिडनीको युथ कोअर्डिनेटर अनि ड्रुक एफसी जुन एबिएको फुटबल टिम हो त्यसको टिम क्याप्टन। हामीले सोचेर आएका थियौँ आउँदो वर्ष 2014 हामी चाहिँ यस्तै सोको कम्पिटिसन गर्छौँ भन्ने सोच लिएर आएका थियौँ, तर जुन लास्ट इयर ब्रिस्बेनको कमी कमजोरी देख्यो अनि यहाँ आएर विभिन्न कुराहरू अलिअलि कुराहरू निक्ले, ती कुराहरू देखे पश्चात हामी टिम मेम्बरहरूले के निर्णय लिएका छौँ भने हामी वापस जाने अनि एबिए कम्युनिटीमा भएका मेम्बर्सहरू जो एक्जिक्युटिभ मेम्बर्सहरू हुनुहुन्छ उहाँहरूसँग सल्लाह गरेर मात्रै फाइनल डिसिजन हामी निकालेर अनि अरू स्टेटलाई हाम्रो चाहिँ सोकर कहिले हुने के हुने त्यो जानकारी दिने थियो।
तपाईँलाई धेरै धन्यवाद। तपाईँ आफू पनि खेलिराख्नु भएको छ, तपाईँको टिम ले राम्रो प्रदर्शन त गर्यो नि तर बिचैबाट प्रतियोगिताबाट बाहिरिनु पऱ्यो, तपाईँको खेलसँग कतिको सन्तुष्टि हुनुहुन्छ?
सन्तुष्टि नै छु। अरू हाम्रो टिम पनि राम्रै टिम हो र अब के बस एउटा टिमसँग हाम्रो ड्र भयो, अर्को टिमसँग हार्नु हार्यौँ हामी, त्यही कारणले हाम्रो पोइन्टको कारणले गर्दा हामी चाहिँ अर्को लेभलमा जान सकेनौँ। खेलाडीहरूको पर्फर्मेन्स अनि समग्र रूपमा सबै चाहिँ सन्तोषजनकै छु क्याप्टनको हिसाबले हेर्दा।
मसँग अघि नै भने पुष्कर पौडेल पनि हुनुहुन्छ हामीसँग, ब्रिजबेनको टिमको म्यानेजर हुनुहुन्छ उहाँ। तपाईँहरू पनि सेमी फाइनलसम्म पुग्नु भएको थियो, कस्तो लाग्यो गेमहरू, तपाईँको टिमसँग कतिको सन्तुष्टि हुनुहुन्छ तपाईँ पनि?
म एकदमै हाम्रो टिमहरूसँग चाहिँ सन्तुष्ट छु, सोचेको भन्दा धेरै नै राम्रो प्रदर्शन गरे हाम्रा साथीहरूले। योपालि धेरै नै स्ट्रगल गरेर यो फेजसम्म आएका थियौँ, सेमी फाइनलमा हामीले राम्रै प्रदर्शन गरे तापनि हारको सामना गर्नु पर्यो, तर भए पनि त्यतिको उयसमा हामी एकदमै सन्तुष्ट छौँ।
अहिलेको फाइनल म्याच कस्तो हुने अनुमान गर्नुभएको तपाईँले?
फाइनल म्याच एकदमै कम्पिटेटिभ हुने सम्भावना म देखिरहेको छु। हिजो हामी टेस्ट टिमसँग खेलेर आएको हौँ र अर्को एडलेट ब्रेड्स त लास्ट इयरको पनि टुर्नामेन्ट विजेता भएको कारणले यो खेल धेरै नै रोमाञ्चक हुनुपर्ने जस्तो लाग्छ।
डम्बरजीको के छ अनुमान यो फाइनल खेलको लागि?
फाइनल खेल समग्रमा हेर्नुपर्दा लन्चेस्टनका भाइहरू यङ र एनर्जेटिक देखिन्छन् अनि उनीहरू आफ्नो टेक्निकल स्किल्सहरू पनि भाइहरूमा एडिलेटको हेरी धेरै छ जस्तो लाग्छ मलाई। यदि एडिलेटले आज फिजिकल गेम नखेल्ने हो भने चाहिँ लन्चेस्टनले चाहिँ मलाई चाहिँ लाग्छ यो पालिको भुटनिस इन्टर स्टेट सोका कम्पिटिसनको कप चाहिँ लन्चेस्टनले लान्छ।
हजुर,
धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी दुईजना सहकर्मी जो अहिले आउनुभएको थियो कुराकानीको क्रममा। र सब साथी तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो एडिलेडमा कार्यक्रम युवा संसार, र युवा संसारमा हामी प्रत्यक्ष कुराकानी गरिरहेका छौँ र प्रत्यक्ष कुराकानीमा हामी अहिले 400 वाटरलू खाना रोडमा चाहिँ अवस्थित यो हामीले प्रत्यक्ष लाइभ यहाँबाट चाहिँ केही देखेका कुराहरू आफूदेखि हालहरू चाहिँ बताइरहेको अवस्था छ। र यहाँनिर फेरि पनि म तपाईँलाई जानकारी दिउँ, यहाँको अहिले चाहिँ बाहिर घाम लागि रहेको अवस्था हामी देखिरहेका छौँ, घाम लागिरहेको छ, मौसम ज्यादै नै राम्रो छ, दर्शकहरू एकदमै उत्सुकताका साथ चाहिँ उहाँहरू आउनुभएको छ र उहाँहरू खेल हेर्नको लागि चाहिँ आउनुभएको छ। र अब यहाँनिर हामीले भर्खरै मात्रै हामीले कुरा गरिरहेका थियौँ, हामी डमरजीसँग पुष्करजीसँग हामीले केही कुराकानी गरिरहेका थियौँ भनेदेखि तपाईँलाई फेरि पनि के जानकारी दिन्छु भन्दै श्रोता रेडियो छोडेर काहीँ टाढा नजानु होला, हामी कार्यक्रमको अन्त्यतिर रहिरहेका छौँ। जस्तो यो खेल अब अनुमानको कुरा पनि गरियो होइन, र म चाहिँ आगामी दिनको लागि चाहिँ कस्तो के जुन हाम्रो आयोजक समितिहरूसँग केही गफ है भएन आगामीका खेल सम्बन्धी टुर्नामेन्ट सम्बन्धीमा?
धन्यवाद लोकजी। हामीलाई चाहिँ जुन बासाबाट अर्गनाइजिङ कमिटीमा दाजुहरू हुन्छ उहाँहरूले कसरी अर्गनाइज गर्नुभयो, उहाँहरूले कुन कुन संस्थासँग हात फैलाउनु भयो यो गर्नको लागि उहाँहरूले चाहिँ डिटेल्स हामीलाई दिनुहुनेछ यदि हामी चाहिँ कन्फर्म 2014 गर्ने भयौँ भने। तर मैले यसो हेर्दाखेरि हाम्रो भुटनिस युथहरूमा अझै पनि धेरै कमी कमजोरी छन् जहाँ इन्डिभिजुअल आफूले प्रत्येक युथले आफ्नो व्यवहारदेखि लिएर सबै थोक चाहिँ सुधार्ने अझै हामीले सुधार्नुपर्छ भन्ने चाहिँ धेरै कुराहरू देख्यौँ, धेरै इस्युहरू देख्यौँ। इस्यु कहाँबाट निक्ल्यो भन्दा हाम्रै भुटनिस युथहरूदेखि देख्यो, यदि भुटनिस युथहरूले आफ्नो चाहिँ व्यवहारहरू जुन ठाउँमा आए जस्तो व्यवहारहरू हामीले सुधार गरिएन भने र यस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन गर्न चाहिँ अझै धेरै कठिनाई भविष्यमा गर हुन्छ भन्ने चाहिँ मलाई अनुभव भएको छ।
हजुर पुष्करजी, अघि पनि तपाईँसँग कुराकानी गरिरहेको थियौँ र यो टुर्नामेन्ट चाहिँ कतिको महत्त्वपूर्ण जस्तो लाग्छ तपाईँलाई यस्तो खालको टुर्नामेन्ट?
धन्यवाद लोकजी, साह्रै नै महत्त्वपूर्ण टुर्नामेन्ट हो यो, किनभने युथहरूलाई इम्पावर गर्नुको लागि स्पोर्ट्स नै एउटा माध्यम हो हामीलाई, जहाँ कि हामीले भुटनिजहरू स्क्याटर्ड भएका अस्ट्रेलिया वाइल्डलाई एकै ठाउँ राखेर चाहिँ हामीले एउटा राम्रो कुरातिर जानुपर्ने हो। र अझै पनि म बासाको अर्गनाइजिङ कमिटीहरूलाई नेक्स्ट इयर हुने टुर्नामेन्ट चाहिँ अहिले नै फिक्स गरिदिएर चाहिँ अगाडि बढ्यो भने अरू प्लेयरहरूले पनि चान्स गर्ने खेल्ने मौका पाउनेछन् त्यही भन्न चाहन्छु।
धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी दुवैजनालाई चाहिँ। र वास्तवमा यो ज्यादै नै महत्त्वपूर्ण किनकि हामीले रिसर्चल स्टोरिजहरू पनि सेयर गर्न पाउने एकअर्कामा मौका पाइरहेका छौँ, हामी धेरै इन्टर स्टेटबाट चाहिँ आएका चाहिँ भुटनिस साथीहरूले चाहिँ एकअर्कामा सेयर गरिरहेको कुराकानीहरू सेयर गर्ने, त्यसपछि भएर भेटघाट गर्ने, रिलेटिभ्सहरूमा फ्यामिली मेम्बर्सहरूसँग भेट गर्ने जस्ता कुरा पाइरहेको छ नि देवी, कस्तो लागिरहेको छ देवीलाई चाहिँ?
पक्कै पनि हामी हाम्रा
अतिथिहरू हुनुहुन्छ दुईजना, ब्रिजबेनबाट पुष्कर पौडेल र सिडनीबाट जम्मा ढुङ्गेल, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आजको लाइभ हामीले प्रत्यक्ष प्रसारण यहाँबाट गऱ्यौँ र अहिले दर्शकहरू यहाँ खचाखच अघि लोकले जानकारी दिन्छ हुनुहुन्छ निकै नै फाइनल खेल हेर्नको लागि, तर अभाग्यवश कुनै पनि गेम सुरु भएको छैन, त्यसको जानकारी हामी अहिले रेडियोबाट दिन नसके पनि हामी भरे हाम्रो अर्को नेपाली कार्यक्रम छ भविष्य साङ्गेला त्यहाँबाट दिन कोसिस गर्नेछौँ, त्यहाँबाट हाम्रो साथीहरूलाई आग्रह गर्नेछौँ र यहाँका यहाँबाट रिजल्टहरू दिन कोसिस गर्नेछौँ।
त्यसैले देवी दाई, हामी यो जुन दुईजना चाहिँ विशेष गरेर लाइभमा जुटेका थियौँ हाम्रो कार्यक्रम युवा संसार टिमबाट, र श्रोतासरी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कार्यक्रम सुनेर तपाईँले साथ दिनुभयो एक घन्टासम्म, र हाम्रो यो प्रत्यक्ष प्रसारणमा पनि तपाईँले सुनेर चाहिँ तपाईँले साथ दिनुभयो, र अब भने कार्यक्रम हामी अन्त्यतिर गइरहेछौँ र एउटा गीत छोड्दैछौँ। हामीले जुन गीत रहेको छ रामचन्द्र काफ्लेको आवाजमा रहेको गीत छोड्दै चाहिँ हामी यही लाइभबाट चाहिँ हामी बिदा लिन चाहन्छौँ। आगामी सप्ताह आगामी हप्ता हामी आगामी कार्यक्रममा हामी भेट हुनेछ कार्यक्रम युवा संसार छ। रामचन्द्र काफ्लेको गीत चाहिँ हामी तपाईँलाई छोड्दै छोड्दै यहीँबाट बिदा हुन्छु। हवस् त, नमस्ते।
Let's go.